الحمد لله الحمد لله الذي هدانا للإسلام وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا وحبيبنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. محمد رسول الله والذين معه أشداء على الكفار رحماء بينهم تراهم ركعا سجدا صدق الله مولانا العظيم. دس مرتبہ درود شریف پڑھ رہے ہیں. اللهم صل على سيدنا محمد 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 اللهم صل على سيدنا محمد. حدیث پاک میں آتا ہے کہ جو مسلمان روزانہ صبح میں 10 مرتبہ اور روزانہ شام کو 10 مرتبہ درود شریف پڑھتا ہے تو قیامت کے دن نبی کریم صلی اللہ علیہ وسلم کی شفاعت صالحین کو نصیب ہوگی. شفاعت کا مطلب یہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم اللہ تعالیٰ سے کہیں گے کہ میرے اس امتی کو جنت میں بھیج دو اور حضور کی سفارش پر اللہ تعالیٰ اس امتی کو جنت میں بھیج دیں گے. اسی لیے یہ بہت آسان عمل ہے. آج سے نیت کر لو کہ روزانہ صبح و شام 10 مرتبہ درود پاک ضرور پڑھیں گے. یعنی جو ہم تسبیح پڑھتے ہیں درود کی, اس کے علاوہ اس حدیث پر عمل کرنے کی نیت سے الگ سے روزانہ صبح و شام 10 مرتبہ درود کا معمول بنا لینا چاہیے. یہ اسلامی اعتبار سے 1440 ہجری ہے, محرم کا مہینہ ہے اور جمعرات کے دن محرم کی نویں تاریخ ہے اور جمعہ کے دن محرم کی دسویں تاریخ ہے۔ حدیث پاک سے پتہ چلتا ہے کہ نو اور دس تاریخ میں روزہ رکھنا چاہیے، محرم کے روزے رکھنے کی بہت بڑی فضیلت آئی ہے کہ دس تاریخ کا روزہ اس سال کے گناہوں کو معاف کرنے کا ذریعہ بن جاتا ہے۔ اس کی برکت سے اللہ تعالیٰ اس سال کے گناہ معاف فرما دیتے ہیں۔ اس لیے نو اور دس یعنی اس سال کی ترتیب کے اعتبار سے جمعرات اور جمعہ دو دن روزہ رکھنا چاہیے۔ نیت کرو انشاءاللہ روزہ رکھو۔ محرم کے مہینے میں بہت سارے مسلمان حضرت حسین رضی اللہ تعالیٰ عنہ کو یاد کرتے ہیں، جو محرم کی دسویں تاریخ کو کربلا کے میدان میں شہید ہوئے تھے۔ میں آج اس مجلس میں شہید کربلا حضرت حسین رضی اللہ تعالیٰ عنہ کے ابا جان حضرت علی رضی اللہ تعالیٰ عنہ کے بارے میں کچھ ضروری ضروری باتیں عرض کرتا ہوں۔ صحابی کس کو کہتے ہیں؟ جس انسان نے ایمان کے ساتھ نبی کریم صلی اللہ علیہ وسلم کو دیکھا اور ایمان پر ان کا انتقال ہوا، اس خوش نصیب انسان کو صحابی کہتے ہیں۔ اور اس جگت میں دنیا میں تمام پیغمبروں کے بعد اگر کوئی سب سے بڑے اللہ کے ولی ہے تو وہ صحابہ کرام رضوان اللہ تعالیٰ علیہ اجمعین ہے۔ صحابہ بہت بڑے اللہ کے ولی ہے، ساری دنیا کے تمام ولی اولیاء ایک ساتھ جمع ہو جائے تو بھی اس چھوٹے درجے کے صحابی کے مقام کا مقابلہ نہیں کر سکتے۔ اتنا بڑا مقام اللہ نے صحابہ کو عطا فرمایا اور ریزن کارن وجہ ظاہر ہے کہ جس نے اللہ کے نبی کی زیارت کر لی اس آدمی سے بڑا ولی کون ہو سکتا ہے؟ تو صحابہ سب سے بڑے اولیاء ہیں اور تمام صحابہ کرام میں چار صحابی ایسے ہیں کہ ان کا مقام اور مرتبہ سب سے اونچا اور نرالا ہے، اور یہ چار صحابی جن کو نبی کریم صلی اللہ علیہ وسلم کے انتقال کے بعد حضور کے خلیفہ بننے کی اللہ تعالیٰ نے سعادت اور موقع عطا فرمایا۔ خلیفہ کا معنی یہی ہوتا ہے کہ اسلامی جگت اسلامی دنیا کے سب سے بڑے وہ بادشاہ ہو، سب سے بڑے امیر ہو، حکومت میں بھی سرکار میں بھی دین کے اعتبار سے بھی اس کو خلیفہ کہا جاتا ہے۔ اور چار خلیفہ تمام صحابہ کے اندر سب سے اونچا مقام رکھتے ہیں۔ پہلے خلیفہ ہے حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ، دوسرے خلیفہ ہے حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ، تیسرے خلیفہ ہے حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ، اور چوتھے خلیفہ ہے حضرت علی رضی اللہ تعالیٰ عنہ. یہ چار سب سے بڑے صحابہ کے اندر ان کا مقام رکھنے والے ہیں اور یہ چاروں برحق خلیفہ ہیں. حضرت علی رضی اللہ تعالیٰ عنہ بڑے خوش نصیب انسان ہیں, رجب کے مہینوں کے اندر پیدا ہو گئے اور رجب کا مہینہ وہ بھی بڑا ادب کا, احترام کا, بزرگی والا مہینہ ہے. رجب کے مہینے کے اندر لڑائی جھگڑا کرنا یہ بہت بری بات ہے. سال کے 12 مہینے میں اللہ نے 4 مہینے کو بہت ادب والا اور خوبیوں والا بنایا, اس میں ایک مہینہ رجب کا ہے. تو رجب کے مہینے میں حضرت علی رضی اللہ تعالیٰ عنہ پیدا ہوئے اور اس وقت حضرت نبی کریم صلی اللہ علیہ وسلم کی عمر مبارک کچھ 32-33 سال کی ہوگی. اس وقت حضرت علی رضی اللہ تعالیٰ عنہ پیدا ہوئے, یعنی نبی کریم صلی اللہ علیہ وسلم کو اللہ نے دار ہیرا میں نبی بنایا اس سے 8-7 سال پہلے حضرت علی رضی اللہ تعالیٰ عنہ پیدا ہوئے. اور حضرت علی نبی کریم صلی اللہ علیہ وسلم کے ایک دم سب کے چچا کے لڑکے ہیں, چچا زاد بھائی ہے, کزن ہے, سب کے چچا حضور کے, جن کا نام ابو طالب تھا, جن کو ہم خواجہ ابو طالب کے کہتے ہیں, وہ خواجہ ابو طالب کے حضرت علی رضی اللہ تعالیٰ عنہ بیٹے ہوتے ہیں. اور ابو طالب نبی کریم صلی اللہ علیہ وسلم کے بالکل سب کے چاچا ہوتے ہیں. اور عجیب بات کہ حضور کو جب پیدا ہوئے تو یتیم تھے, تو آپ کے دادا نے اور دادا کے انتقال کے بعد چچا ابو طالب نے آپ کو پالا, آپ کو بڑا کیا, آپ کی بڑی خدمت کی. بلکہ میں آپ کو ایک بات بتاؤں, سیرت کی کتابوں میں حدیث میں آتا ہے کہ جب تک چچا ابو طالب زندہ رہے وہاں تک مکہ میں کسی کافر کی ہمت نہیں ہوئی کہ وہ نبی کریم صلی اللہ علیہ وسلم کو تکلیف پہنچاوے اور حضور کو مکہ سے نکالے. ہمیشہ چچا ابو طالب ڈھال بن کے رہتے تھے اور نبی کریم صلی اللہ علیہ وسلم کی ہر طرف سے حفاظت کرتے تھے. ایک مرتبہ حضرت ابو طالب کی بیوی, ان کا نام بھی فاطمہ ہے, عجیب اللہ کی شان ہے کہ حضرت علی کی اماں کا نام بھی فاطمہ اور ان کی بیوی کا نام بھی فاطمہ, دونوں کا نام فاطمہ ہے. اور حضرت علی ایسے خوش نصیب انسان ہیں کہ کعبہ شریف کے اندر ان کی پیدائش ہوئی ہے. ان کی ماں کعبہ شریف کے اندر تھی اور وہیں پر سواور ہوئی اور حضرت علی رضی اللہ تعالیٰ عنہ کعبہ شریف کے اندر پیدا ہوئے. حضرت علی رضی اللہ تعالیٰ عنہ جب پیدا ہوئے تو ان کے ابا چچا ابو طالب کئی بار گئے ہوئے, تو ان کی اماں فاطمہ نے آپ کا نام اسد رکھا. اسد مینی شیر. اور واقعی حضرت علی رضی اللہ تعالیٰ عنہ شیر خدا سے اللہ کے شیر تھے. اور مائیں پیار محبت میں بچوں کے ایک دو نام بھی رکھا کرتی ہے, تو ماں فاطمہ نے حضرت علی کا دوسرا نام حیدر رکھا. ہم کہتے ہیں حیدر قرار, تو یہ حیدر نام بھی حضرت علی کا ہے. تو ماں نے دو نام رکھے, اسد اور دوسرا نام رکھا حیدر. چچا ابو طالب سفر سے آ گئے, دیکھا گھر میں اللہ نے بیٹا عطا فرمایا. پوچھا کیا نام رکھا, تو کہا اسد رکھا, حیدر رکھا. تو چچا ابو طالب کو یہ نام پسند نہیں آیا, تو ابا جان نے نام بدل دیا اور کہنے لگے کہ میں اپنے اس بیٹے کا نام علی رکھتا ہوں. تو ماں نے حیدر نام رکھا اور باپ نے علی نام رکھا. اس طرح تین نام جمع ہو گئے, اسد کے معنی شیر, اس لیے ان کو کہتے اسد اللہ, اللہ کے شیر حضرت علی. دوسرا نام حیدر قرار ہو گیا, اور تیسرا نام جو ابا جان نے رکھا وہ علی مرتضیٰ نام بن گیا. حضرت علی رضی اللہ تعالیٰ عنہ کا چہرہ مبارک سیرت کی کتابوں میں لکھا ہے کہ وہ چاند کے جیسا ان کا چہرہ تھا, اور ایسے بھی آپ قریشی خاندان کے ہیں, ہاشمی خاندان کے ہیں, تو اس خاندان کے اندر بڑی خوبصورتی ہے. تو حضرت علی رضی اللہ تعالیٰ عنہ کا مبارک چہرہ چاند کی طرح اللہ تعالیٰ نے بنایا تھا. ایک مرتبہ مکہ میں دکار پڑا, بڑا عجیب سیکھنے کا یہ قصہ میں آپ کو سنا رہا ہوں. دکار پڑا مکہ میں, تو حضرت علی کے ابا چچا ابو طالب حضور کے چچا جان, بہت ان کے پاس پیسے نہیں تھے, غریب جیسے آدمی تھے. اب اتنے میں جگاڑ ہو گیا, تو پریشان کے بچوں کو کیسے کھلاوے کیسے دلاوے, تو خود نبی کریم صلی اللہ علیہ وسلم نے اپنے دوسرے چاچا حضرت عباس رضی اللہ تعالیٰ عنہ, وہ حضور کے دوسرے چاچا ہوتے, دونوں چچا بھتیجے نے, یعنی چچا عباس نے اور نبی کریم صلی اللہ علیہ وسلم نے آپس میں مشورہ کیا. حضور فرمانے لگے کہ میرے چچا ابو طالب اور تمہارے بھائی ابو طالب غریب آدمی ہے, مکہ میں دکان پڑا ہے اور ان کے یہاں بچے ہیں, ہمیں ان کی کچھ مدد کرنی چاہیے. آج تو لوگ انتظار کرتے ہیں کہ کوئی غریب آدمی ہم سے مانگے اور ہم مدد کریں. یہ بھی ایک اچھی چیز ہے کہ مانگنے والے کی مدد کرنا, لیکن جو غریب سوال نہ کرے اور مانگتا نہ ہو اور منہ نہ کھولتا ہو, ایسے کی مدد کرنا یہ بہت بڑا نیکی اور ثواب کا کام ہے. قرآن میں اللہ تعالیٰ نے ارشاد فرمایا اموالہم حق معلوم للسائل والمحروم, کہ اللہ کے نیک بندے جو مال خرچ کرتے ہیں تو سوال کرنے والے کو بھی دیتے ہیں, اور جو سوال نہیں کرتے لیکن وہ حقیقت میں غریب ہے, چھٹے ہوئے غریب ہے, ایسے لوگوں کو جو دیتے ہیں اللہ کو ایسے بندے بہت پسند ہیں. آج ہمارے سماج کے اندر جو مدھیم ورگ ہے, مڈل کلاس کے لوگ ہیں, ان لوگوں کی حالت اندر سے بہت خراب ہے, بہت ساروں کی, اور وہ بیچارے عزت کے مارے زبان سے سوال بھی نہیں کرتے, اپنا ہاتھ کسی کے سامنے پھیلاتے بھی نہیں ہیں. تو ایسے لوگوں کو صدقہ دینا اور جو شریعت میں مستحق ہو اس کو زکوٰۃ دینا, ये बहुत बड़ा नीति और स्वभाव का काम है। तो दुकान था, गरीबी थी, चचा अबू तालिब के पास कुछ नहीं था, लेकिन उन्होंने सवाल नहीं किया। सामने से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपने दूसरे चचा अब्बास रजी अल्लाह तआला अन्हु के साथ मशवरा करते हैं कि अपने अबू तालिब की कुछ मदद करनी चाहिए। तो क्या मदद करें? क्या उनके एक बच्चे को हम ले लेते हैं, उनको हम बड़ा करेंगे? तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और हजरत अब्बास रजी अल्लाह तआला अन्हु दोनों मिल के अबू तालिब के पास गए और अबू तालिब को कहने लगे कि क्या अबू तालिब, आप गरीब आदमी हो, मक्का में दुकान पड़ा है, आपके पास बच्चे भी छोटे छोटे बहुत है, तो हम जो है इन बच्चों को अपने घर ले जाते हैं, हम इन बच्चों को अपना समझ लेंगे, हम उनको खिलाएंगे पिलाएंगे, कपड़े देंगे, बड़ा करेंगे, आप अपने बच्चे हमको दे दीजिए। तो अबू तालिब क्या कहने लगे कि मेरा एक बेटा अकील नाम का है, तो वो तो मेरे लिए रहने दो, मैं उसको जो है अपने पास रखूंगा। तो चचा अब्बास रजी अल्लाह तआला अन्हु कहने लगे कि अबू तालिब, तुम्हारा बेटा जाफर मुझे दे दो, मैं उस जाफर को बड़ा कर देता हूँ। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ए मेरे प्यारे चचा अबू तालिब, आप अपना बेटा अली मुझे दे दो, मैं उसको बड़ा करूँगा। तो बिल्कुल बचपन में हजरत अली को खुद नबी पाक सल्लल्लाहु अलैहि वसल्लम उनके अब्बा के पास से अपने घर ले आए और हुजूर ने हजरत अली को बड़ा किया। तो हजरत अली वो खुश नसीब इंसान है कि हुजूर के घर के अंदर हुजूर के बेटे जैसे बन करके बड़े हुए, हालांकि रिश्ते में सगाई में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के काका भाई होते हैं, लेकिन हुजूर के बेटे की तरह हुजूर ने उनको अपने घर के अंदर बड़ा किया। ये हजरत अली रजी अल्लाह तआला अन्हु के कुछ नसीब है। इससे भी हमको ये बात सीखने को मिली कि रिश्तेदारों में जो गरीबों के बच्चे हो, ऐसे बच्चों को हमको अडॉप्ट कर लेना चाहिए, अपने पास ले लेना चाहिए, खिलाओ हम इसको बड़ा करेंगे, हम इसको बढ़ाएंगे बढ़ाएंगे खिलाएंगे खिलाएंगे बड़ा करेंगे, हम इसकी खिदमत करेंगे। ये भी बहुत बड़ा स्वभाव और नीति का काम है। आज हमारे समाज में यतीम बच्चे बहुत है, मिस्कीन बच्चे भी बहुत है, गरीबों के बच्चे भी बहुत है, उसमें से एक एक दो दो बच्चों को हम खर्चा पानी दे रहे, उनको मदरसे में दाखिल करके उनका खर्चा उठा रहे, उनको हाफिज आलिम बना रहे, स्कूल में रख करके उनको भणावे पढ़ावे, ये भी बहुत बड़ा सवाब और निजी का काम है और वो करना चाहिए। तो हजरत अली रजी अल्लाह तआला अन्हु की खुश नसीबी हो गई कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के घर के अंदर बड़े हो गए। धीरे धीरे हजरत अली जवान होते गए और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की उम्र मुबारक 40 साल की हो गई। तो अल्लाह ने हुजूर को नबी बनाया, अलल ऐलान नबी बना दिया। गारे सौर में जिब्रील आए, गारे हीरा में जिब्रील आए और हुजूर को अल्लाह ने नबी बना दिया। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने वो गुफा में से आकर सबसे पहले अपनी बीवी हजरत खदीजा रजी अल्लाह तआला अन्हा को बात बतलाई। उस वक्त एक ही बीवी थी, वो भी बेवा थी और हुजूर से 15 साल उम्र के अंदर बड़ी थी। उसके साथ हुजूर ने निकाह किया था। तो हजरत खदीजा वो खुश नसीब औरत है कि जो सबसे पहले नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाए थे। और ईमान लाने में मर्दों का नंबर दूसरा है, औरतों का नंबर पहला है। हुजूर जब अल्लाह की तरफ से नबी बनाए गए तो सबसे पहले हजरत खदीजा ईमान लाए औरतों में, फिर दोनों मियां बीवी घर में नमाज पढ़ते थे। इसलिए कि बाहर तो नमाज पढ़ नहीं सकते, वरना मक्का के काफिर मार डालेंगे। हुजूर को बहुत परेशान करते थे। मक्का में जब कभी हुजूर नमाज पढ़ने आते काबा के सामने, तो एक मरतबा हुजूर नमाज पढ़ रहे सुजदे में गए और अबू जहल ने किसी को कहा कि ये काबा के सामने इतनी हिम्मत से आके नमाज पढ़े, जाओ आज फुलाने घर के अंदर ऊंट जबा हुआ है, तो ऊंट की होजड़ी उठा के ले आओ। अबू जहल ने ऊंट की होजड़ी मंगवाई, बहुत बड़ी होती है ऊंट की होजड़ी, और हुजूर सीधे में थे तो पूरी होजड़ी हुजूर के ऊपर रख दी। इस तरीके से रख दी कि हुजूर का सीधे में से उठना मुश्किल हो गया। इस तरह होजड़ी के नीचे अबू जहल ने हुजूर को दबा दिया। तो उस वक्त तो नमाज पढ़ना भी मुश्किल था, घर में नमाज पढ़ते थे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और आपकी पाक बीवी हजरत खदीजा। तो हजरत अली रज़ियल्लाहु तआला उन्होंने नमाज पढ़ते देख लिया, और कुदरती बात वो सोमवार का दिन था, तो हजरत अली बच्चे थे, 10 साल की उम्र थी। तो पूछा कि आप क्या कर रहे हैं, कभी नमाज देखी जिंदगी में, पहली मरतबा नमाज देखी। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने समझाया कि मैं एक अल्लाह के लिए नमाज पढ़ रहा हूँ। फिर हुजूर ने हजरत अली को समझाया कि देखो अल्लाह एक है, मैं अल्लाह का नबी बना दिया गया हूँ, और ये जो बुत उज्जा मनात वगैरह की इबादत होती है वो गलत है, वो नहीं करनी चाहिए। ऐसे भी हजरत अली रज़ी अल्लाह तआला अन्हु के बारे में आता है कि उन्होंने ईमान कबूल करने से पहले भी कभी किसी बुत की इबादत नहीं की। अल्लाह ने उसको सलामत रखा था, बुत की पूजा से बचा करके रखा था। तो हुजूर ने उनको दावती कलमा पढ़ लो, तो क्या कहने लगे कि मैं अपने अब्बा अबू तालिब से मशवरा करूंगा फिर जवाब दूंगा। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने क्या अबू तालिब से अभी बात छुपाना चाहते थे, इसीलिए हुजूर ने फरमाया अली तुम ईमान नहीं लाओ, आगे पीछे करो कोई बात नहीं, लेकिन अबू तालिब को मत बतलाना। रात गुजर गई, अब अली सोचते रहे मैं क्या करूं। अल्लाह ने हजरत अली के दिल में ईमान की मोहब्बत डाली, और मंगलवार का दिन था, और हजरत अली रजी अल्लाह तआला अन्हु नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास आए और आकर के कहने लगे वो आप क्या मुझे कह रहे थे फिर बताओ। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया कि अल्लाह जो हम सब के पैदा करने वाले उनकी इबादत करनी है, और ये जो अरब में मक्का में बुतों की पूजा होती है उज्जा की मनात की, ये पूजा नहीं करनी है, ये गलत है। तो हजरत अली रजी अल्लाह तआला उन्होंने मंगलवार के दिन अल्लाह की तौफीक से ईमान कबूल कर लिया। हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह, हम सब हनफी लोग हैं, इमाम अबू हनीफा के मसलक पर पंथ पर चलते हैं। हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह को किसी ने पूछा कि सबसे पहले ईमान कौन लाया, तो फरमाने लगे औरतों में सबसे पहले खदीजा रजी अल्लाह तआला अन्हा ईमान लाए, और आजाद मर्दों में सबसे पहले हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु ईमान लाए, और गुलाम मर्दों में हजरत जैद इब्ने साबित रजी अल्लाह तआला अन्हु सबसे पहले ईमान लाए, اللہ نے ان کا نام بھی قرآن میں بیان فرمایا ہے. اور بچوں میں، نوجوانوں میں سب سے پہلے حضرت علی رضی اللہ تعالیٰ عنہ ایمان لائے. تو حضرت علی منگلوار کے دن ایمان لائے اور بدھوار کے دن سب سے پہلی نماز انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ مکان کے اندر پڑھی. اب گھر میں تین نمازی ہو گئے، ایک نبی کریم صلی اللہ علیہ وسلم، دوسری ماں خدیجہ، اور تیسرے حضرت علی رضی اللہ تعالیٰ عنہ. تین نمازی گھر کے اندر ہو گئے اور نماز شروع ہو گئی. الحمدللہ آہستہ آہستہ حضرت علی رضی اللہ تعالیٰ عنہ بھی بڑے ہونے لگے، اور جب حضور کو اللہ نے حکم دیا کہ کب تک چھپ چھپ کے ایمان کی دعوت دو گے، اب اپنے کٹمب کے لوگوں کو، فیملی کے لوگوں کو، قریش کے لوگوں کو ایمان کی دعوت تو جا کر دے. خدا کا حکم آیا وَأَنذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ، آپ اپنے نزدیک کے فیملی کے لوگوں کو، کٹمب کے لوگوں کو اللہ کے عذاب سے ڈراؤ، ایک اللہ پر ایمان لانے کی دعوت دو. تو اس وقت نبی کریم صلی اللہ علیہ وسلم نے پوری قریش فیملی کے لوگوں کو جمع کیا، خاندان والوں کو جمع کیا، صفا پہاڑ کے پڑوس میں. اور اس وقت حضور نے حضرت علی رضی اللہ تعالیٰ عنہ کو جواب داری سونپی کہ علی تم گوشت اور روٹی بناؤ، پورے خاندان کے لوگوں کی اپنے دعوت کرتے ہیں، پہلے ان کو کھلائیں گے پھر ان کو ایمان کی دعوت دیں گے. تو ڈنر ڈپلومیسی کہی جاتی ہے، کبھی کھلا پلا کے بھی لوگوں کو ایمان کی دعوت دی جاتی ہے، دین کی بات سمجھائی جاتی ہے، اور دین پہنچانے کا یہ بھی ایک طریقہ ہے. تو سب سے پہلے قریش خاندان کو جمع کر کے حضور نے جب ایمان کی دعوت دی تو اس وقت گوشت روٹی کی ذمہ داری حضرت علی رضی اللہ تعالیٰ عنہ کو سونپ دی کہ علی تم کھانا تیار کر. اس طرح حضرت علی رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ علیہ وسلم کے مکان کے اندر بڑے ہو گئے. اور اللہ تعالیٰ کی شان دیکھیے، حضور اور حضرت علی دونوں سب سے چچا زاد بھائی ہوتے ہیں، کاکا بھائی ہوتے ہیں آپس میں. اس لیے کہ نبی کریم صلی اللہ علیہ وسلم کی ابا جان کا نام ہے عبداللہ، اور حضرت علی کے ابا کا نام ہے چچا ابو طالب. یہ ابو طالب اور عبداللہ دونوں بھائی تھے. تو نبی کریم صلی اللہ علیہ وسلم اور حضرت علی رضی اللہ تعالیٰ عنہ دونوں سب کے آپس کے اندر کاکا بھائی ہوئے. لیکن جب حضرت علی رضی اللہ تعالیٰ عنہ جوان ہو گئے تو نبی کریم صلی اللہ علیہ وسلم نے اپنی بیٹی چوتھے نمبر کی چھوٹی بیٹی حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کی شادی خود حضور نے حضرت علی کے ساتھ کروا دی. گویا کہ دونوں کاکا بھائی بھی ہوتے ہیں اور چھوٹے جمائی بھی اللہ کے نبی صلی اللہ علیہ وسلم نے حضرت علی رضی اللہ تعالیٰ عنہ کو بنا لیا. اس سے ایک مسئلہ بھی سیکھنے کو ملا کہ کاکا بھائی وہ سچے بھائی کے درجے کے اندر مسئلے کے اعتبار سے نہیں ہو سکتا، اس کے ساتھ اپنی بیٹی کی شادی کرانا جائز ہے. حضور نے اپنی سب کی بیٹی حضرت فاطمہ جو جنت کی عورتوں کی سردار ہے، حسن حسین کی اماں ہیں، ان کی شادی حضرت علی رضی اللہ تعالیٰ عنہ کے ساتھ کروائی. گویا آج کل کی ہماری زبان میں تو کاکا بھائی کو بھی ہم بھائی کہتے ہیں، और वो भी बेटी को भतीजी कहता है, समझता है, किसी ने निकाह करवा दिया, शादी हो गई उन दोनों और दोनों की जिंदगी से अल्लाह ने हसन हुसैन जैसे नूरानी देवते अता फरमाए। हजरत फातिमा ये जन्नत की औरतों की सरदार है। हम जुमा के खुतबे में ये हजीम ये अल्फाज हम सुनते फातिमा ज़हरा, जन्नत की औरतों की सरदार मेरी बेटी फातिमा ज़हरा होगी। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। उस जन्नती औरतों की सरदार फातिमा के साथ हजरत अली रज़ी अल्लाह ताला अन्हु का निकाह हो गया, शादी हो गई। और हजरत अली ने भी बहुत बड़ी बड़ी कुर्बानी की नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के वास्ते। एक अजीब कुर्बानी की बात है जो हदीस की किताबों में सीरत में आती है। जब उम्र मुबारक 53 बरस की हो गई, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की उम्र 53 साल की हो गई, चचा अबू तालिब का इंतकाल हो चुका था। मक्का वालों की हिम्मत खुल गई अबू तालिब के इंतकाल के बाद, और वो हुजूर के खिलाफ एक दिन प्लानिंग करने के लिए बैठे। कुरैश के पार्लियामेंट की मीटिंग की जगह थी जिसको दारुल नजवा कहते हैं, उसने दरवाजा बंद करके वे लोग प्लान करने बैठे हुजूर के खिलाफ। क्या करे, ये तो सबको एक अल्लाह की ईमान की दावत देते और बुतों की इबादत से मना करते हैं, तो इनके लिए क्या करना, राय दो, सोचने का मकाम है मुसलमान भाइयों। वो मक्का के काफिर कुरैशी अल्लाह के नबी के कट्टर दुश्मन, लेकिन वो भी हर काम मशवरे से किया करते थे। आज मुसलमान है जो वो मशवरे के बगैर काम करने वाले बन गए। खुद अल्लाह ने जन्नतियों की और नेक लोगों की निशानी कुरान में बयान फरमाई, वह अम्रुहुम शूरा बैनहुम, के लोग आपस में मशवरे से काम करते हैं। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो आदमी मशवरे से काम करेगा उसको कभी पछताना नहीं पड़ेगा। ये हुजूर ने इरशाद फरमाया, मशवरे से चलो, मशवरे से काम करो, कभी पछताना नहीं पड़ेगा, ये हुजूर ने खुद इरशाद फरमाया। बल्कि मशवरा इतनी बड़ी चीज है कि अल्लाह ताला ने खुद अपने नबी हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया कि नबी अपने प्यारे सहाबा से मशवरा किया करो। कुरान में मौजूद है, फबिमा रहमतिन मिनल्लाहि लिन्त लहुम वलौ कुन्त फज्जन ग़लीज़ल क़ल्ब لَنْفَضُّوا مِنْ حَوْلِكَ فَاعْفُ عَنْهُمْ وَاسْتَغْفِرْ لَهُمْ وَشَاوِرْهُمْ فِي الْأَمْرِ۔ اللہ حکم دے رہے نبی کو کہ پیارے نبی اپنے صحابہ سے مشورہ کرو اور مشورے سے تم کام کیا کرو۔ اس لیے مشورہ کرنے کی عادت ڈالو، مشورے سے چلنا سیکھو، اللہ زندگی میں خیر و برکت دیں گے और जिंदगी में कभी पछताना नहीं पड़ेगा। तो मक्का के काफिर लोग मशवरा करने बैठे और मशवरे में फाइनल ये हुआ कि पूरे मक्का में जितने भी खानदान है और कुरैश की जितनी भी ब्रांच है, डाक है, उसके एक एक दो दो नौजवान आ जावे और हुजूर के घर को चारों तरफ से घेर ले दे, और हुजूर जब सुबह में निकले तो हमला कर दे रहे और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कत्ल कर दे रहे। ये उन मक्का के काफिरों ने कुरैशियों ने मशवरा किया। और हुजूर का घर कहाँ था मैं आपको बतला। जो लोग भी मक्का गए हैं वो जरा थोड़ी देर के लिए मक्का को दिमाग में लाओ। तो जिधर सफा मरवा है, तो सफा मरवा की साइड जब हम बाहर निकलते हैं तो खुला सहन है। उस सहन में आगे जाओ तो एक लाइब्रेरी है, उस पर मकतब का नाम लिखा हुआ है और अभी भी वो लाइब्रेरी मौजूद है। बस वही लाइब्रेरी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का मुबारक मकान है, वही हुजूर का मकान था जहाँ लाइब्रेरी है सफा मरवा की साइड के अंदर। तो ये इन कुरैशियों का मशवरा हो गया और कुरैश खानदान के और दूसरे कबीले के एक एक दो दो नौजवान रात को जमा हो गए और चारों तरफ से हुजूर के मकान को कॉर्डन कर लिया, घेर लिया और घेर करके खड़े हो गए। क्या मकसद था? कि सुबह में हुजूर निकलेंगे, हम हमला करेंगे और नऊज़ुबिल्लाह कत्ल कर देंगे। जिब्रील अमीन आए और अल्लाह का पैगाम सुनाया कि इन कुरैशियों ने दारुल नदवा में बैठकर, अपनी पार्लियामेंट में बैठकर तुमको कत्ल करने का प्लान बना लिया है, लिहाजा आज रात आपको अपने घर पर सोना नहीं है। ये जिब्रील ने आकर के बतलाया और मक्का वालों का पूरा मशवरा भी जिब्रील के जरिए अल्लाह ने कहलवा दिया। وَإِذْ يَنْظُرُ لِلَّذِينَ كَفَرُوا لِيُثْبِتُوكَ। ये लोग आपके लिए प्लान बना रहे कि आपको कैद में डाल ले रहे, या आपको मक्का से निकाल ले रहे, या आपको कत्ल कर दे रहे। सारे प्लान इन्होंने बनाए। अल्लाह फरमाते وَيَمْكُرُونَ وَيَمْكُرُ اللَّهُ। ये मक्का के कुरैशी प्लानिंग करते, अल्लाह ने आपको बचाने का प्लान बना दिया है। इन्होंने आपको कत्ल करने का प्लान बनाया, अल्लाह ने आपको बचाने का प्लान बना दिया है। आज को रात आपको अपने घर सोना नहीं है। हुजूर के पास अमानत बहुत थी लोगों की। मक्का के काफिर आपके दुश्मन थे, लेकिन दो बात में तो हुजूर को मानते थे सच्चा, कि इस इंसान ने जिंदगी में कभी सच्चा नहीं बोला, झूठ नहीं बोला, हमेशा सच्चाई की जिंदगी गुजारी, कभी सच्चाई नहीं छोड़ी अल्लाह के नबी ने। ये काफिर भी मानते थे। अल्लाह मुझे और आपको सच्चाई की तौफीक अता फरमाए। और उस जमाने में सच्चाई का माहौल इतना आम था कि काफिर लोग भी झूठ बोलने से पहले सोचते थे, और आज मुसलमान में झूठ इतना आम हो गया कि सच बोलने से पहले सोचता है कि बोलूं कि नहीं बोलूं, कौन सी आफत आ जाएगी, कौन सा प्रॉब्लम खड़ा हो जाएगा सच बोलने जाऊंगा तो। अपने अंदर सच्चाई लाओ, सच्चाई की खूबी पैदा करो। सच्चाई एक ऐसी अच्छी खूबी है कि उसकी बरकत से दूसरे गुनाहों से बचना आसान हो जाता है। एक आदमी आए, ईमान लाए और हुजूर को पूछते, हुजूर मेरे अंदर बहुत सारे गुनाह हैं, जीना भी है, शराब भी है, ये भी है, वो भी है, बहुत सारे गुनाह हैं, और सारे गुनाह तो एक साथ छोड़ नहीं सकता, तो बताओ मैं शुरुआत कहाँ से करूँ, पहला कौन सा गुनाह छोड़ूँ। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, शुरुआत झूठ से करो, तो झूठ बोलना छोड़ दो आज से, पहला काम ये करो। उन्होंने वादा किया कि आज से मैं झूठ छोड़ देता हूँ। अल्लाह ने झूठ छोड़ने की बरकत से, सच्चाई की बरकत से दूसरे तमाम गुनाह उनकी जिंदगी से निकाल दिए। अपने अंदर सच्चाई पैदा कर लो। दुनिया में थोड़ा बहुत नुकसान जाहिर में होता हुआ नजर आवे, होने दो, लेकिन सच्चाई लाओ जिंदगी में, जोर छोड़ो। और दूसरी चीज हुजूर की अमानतदारी, कि हुजूर बड़े अमानतदार थे, पूरे मक्का वाले अमीन नहीं कहते थे। कोई भी आदमी कोई अमानत रखे तो हुजूर उसमें खयानत नहीं करते थे। और जुमा के खुतबे में हम एक कड़क बात सुनते हैं, ला ईमान लिमन ला अमानत ला, ला ईमान लिमन ला अमानत ला, जिसने अमानतदारी नहीं होवे उसके अंदर ईमान भी नहीं होगा। अपने अंदर अमानतदारी पैदा करो। और भाइयों, अमानतदारी का एक मीनिंग तो हम जानते हैं कि किसी का माल खा नहीं जाना। किसी का माल अपने पास हो तो खा मत जाओ, ये अमानतदारी है। किसी ने बेचारे ने अपने को खेती छेड़ने के लिए भी जब वो मांगे उसको हवाले कर दो। अब तो मुसलमान ऐसी बात करते हैं कि मैं 10 साल से खेती करता हूँ, 25 साल से करता हूँ, कब्जा नहीं छोड़ूंगा। ये गुनाह कबीरा कर रहा है, बहुत बड़ा गुनाह कर रहा है, हराम है। उसने आपको इतने साल खेती छेड़ने के लिए भी अमानतदारी है कि वो मांगे तब वापिस करो। वो मांगे और तुम वापिस नहीं करोगे तो ये खयानत है तुम्हारी तरफ से, हराम है ये, गुनाह कबीरा है ये। और बाद लोग तो कहते हैं कब्जा छोड़ने के पैसे चाहिए। ये कब्जा छोड़ने के पैसे लेना भी हराम है। सुन लो, खुल्लम खुल्ली बात कह रहा हूँ आपको। आज दुकान के अंदर लोग बारूद होते हैं, मकानों में बारूद बन गए और जमाना गुजर गया, खाली करने का नाम नहीं लेते। और खाली करवाओ तो पैसे मांगते हैं। ये पैसे मांगना हराम है, गुनाह कबीरा है। दुकान हो, मकान हो, खेती हो, जो मालिक हो मांगे उसको हवाले कर दो, ये अमानतदारी है। और अगर तुमने दबा लिया तो ये खयानत है। और जो अमानतदार नहीं उसका ईमान नहीं है। और पता नहीं ये मकसद कहाँ से लाए, रेवे उसका घर और पेड़े उसकी बेटी, ये ईमानी बात नहीं है। ये कुरान की बात नहीं, ये हदीस की बात नहीं, ये शरीयत का मसला नहीं, ये शैतानी कानून है। जो यूं कहता हो कि खेड़े उसकी खेती, रेवे उसका घर, ये शैतानी कानून है, ये ईमानी कानून नहीं है। तो अल्लाह के नबी बड़े अमानतदार थे। मक्का के काफिर हुजूर के पास बड़ी बड़ी अमानतें रखते थे, काफिर भी अमानत रखते थे। तो हुजूर को अल्लाह ने हुक्म दिया कि आज रात अपने घर मत सोना, मक्का से मदीना जाना है आपको हिजरत करके। तो हुजूर को सबसे पहली फिक्र हुई कि लोगों की अमानत से उसका क्या करूँ। सबसे पहली फिक्र कि मैं मदीना जा रहा हूँ, अल्लाह ने हुक्म दिया हिजरत करने का, लेकिन मेरे पास जो अमानत है वो अमानत का क्या करूँ। और काफिरों को देने का टाइम भी नहीं था, इसलिए के दुश्मन हुजूर के पीछे पड़े हुए थे। मकान को चारों तरफ से कॉर्डन कर लिया था, कत्ल करने आ गए थे। कैसे देते लोगों की अमानत। लेकिन फिक्र थी। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अली को फरमाया, अली आज रात को तुम मेरे बिस्तर पर सो जाओ। हुजूर की हरे हरे रंग की ग्रीन रंग की चादर थी, वो हजरत अली ने ओढ़ ली और हुजूर के बिस्तर पर सो गए। और जितनी अमानत हुजूर के पास थी वो हजरत अली को दी कि अली जब मैं चला जाऊं तब सब की अमानत तुम वापस कर देना, पहुंचा देना, मालिकों को दे देना। ये हुजूर ने हजरत अली को जवाबदारी सौंपी। हुजूर घर से बाहर निकल रहे, चारों तरफ काफिर है। अब क्या करे, कैसे निकले। तो अल्लाह के हुक्म से मिलती नहीं और कुरान की एक आयत से बहुत फायदे वाली, ये आयत तुम पढ़ो तो लोग तुमको भी देख नहीं सकेंगे, यकीन के साथ पढ़ो। وَجَعَلْنَا مِنْ بَيْنِ أَيْدِيهِمْ سَدًّا وَمِنْ خَلْفِهِمْ سَدًّا فَأَغْشَيْنَاهُمْ فَهُمْ لَا يُبْصِرُونَ। ये सूरह यासीन की आयत है। जो आदमी इसको पढ़ता है अल्लाह उसकी बरकत से दुश्मन की आंख पे पर्दा डाल लेते हैं। इमाम कुर्तुबी बहुत बड़े मुफस्सिर है, उन्होंने खुद अपना किस्सा लिखा है तो जिस जमाने में इस टाइम में कुर्तुबा में मुसलमानों पर हालात आए और वहाँ के ईसाई मुसलमानों को कत्ल करते थे, तो कहा मैं एक गली में जा रहा था और ईसाई पुलिस वाले मेरे पीछे पड़े कत्ल करने के लिए, तो कहा मैंने आयतें पढ़ना शुरू कर दी। Bismillahirrahmanirrahim Ya Sin Wal Qur'an Al-Hakim Innaka Laminal Mursalin Ala Siratin Mustaqim Tanzeel Al-Azizir Rahim لتنذر قوما ما أنذر آباؤهم فهم غافلون لقد حق القول على آثارهم فهم لا يؤمنون إِنَّا جَعَلْنَا فِي أَعْنَاقِهِمْ أَغْلَالًا فَهِيَ إِلَى الْأَذْقَانِ فَهُمْ مُقْمَحُونَ وَجَعَلْنَا مِنْ بَيْنِ أَيْدِيهِمْ سَدًّا وَمِنْ خَلْفِهِمْ سَدًّا فَأَغْشَيْنَاهُمْ فَهُمْ لَا يُبْصِرُونَ امام قرطبی کہتے ہیں میں نے یہ پانچ کی آیت پڑھی تو دونوں سپاہی کی آنکھ سے قدرتی پردہ آ گیا، وہ مجھے دیکھ ہی نہیں سکے، وہ میرے بازو میں آ کے کھڑے ہو گئے और दोनों सिपाही बात कर रहे तो इंसान कहाँ गया, वो मुसलमान कहाँ गया, वो कोई जिन्ना था तो गायब हो गया, आलोक हो गया। मैं उनके बाजू में खड़ा हूँ, उनकी बात सुन रहा हूँ, लेकिन वो जो है मुझे देख नहीं रहे। अल्लाह ने शायद का ये फायदा भी रखा है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये आयत पढ़ी, मिट्टी डाली और उसे इज्जत से निकल गए। अब वो दुश्मन बाहर से देख रहे हैं हुजूर तो है, उनको नहीं मालूम जो हुजूर तो गए अली सो रहे हैं। और ये हजरत अली की हिम्मत की बात थी कि आज तो मक्का के दुश्मन हुजूर को कत्ल करने आए थे और आज हुजूर के बिस्तर पर सोना अपनी जान को खतरे में डालना है, फिर भी हजरत अली हुजूर के बिस्तर पर सोए रहे हैं। कितनी बड़ी जान की बाजी लगा दी। अब एक और जबरदस्त पॉइंट की बात बतला, ये मक्का के दुश्मन आके पूरी रात मकान को घेर के खड़े रहे और वो मकान को लोखंड के दरवाजे वाला छोड़ा ही था, वो तो मिट्टी के कच्चे मकान थे, दरवाजे का भी ठिकाने नहीं था। सवाल होता है ना कि घर में क्यों नहीं रुके, पूरी रात इंतजार क्यों किया, सुबह होने का इंतजार क्यों किया, घर में गए क्यों नहीं। सीरत की किताबों में बड़ी अजीब बात लिखी है, अल्लाह करे कि आज ये बात हम मुसलमानों में आ जाए, बोलो आमीन। लिखा है कि वो अरब के काफिर मुस्लिम भी जिन घरों में औरतें होती थी उन घरों के अंदर दाखिल नहीं होते थे। तो पूरी रात उन्होंने इंतजार किया, अंदर ही घुसे कि ये जनाना मकान है, इसमें औरतें रहती है और जिस घर में औरत हो उसमें बराया मर्द कभी दाखिल नहीं होता था। इसलिए वो अरब के काफिर, मक्का के दुश्मन, कुरैश के दुश्मन पूरी रात मकान के चारों तरफ हथियार लेके खड़े हुए लेकिन अंदर नहीं गए, बस औरतों के लिहाज से। और आज मुसलमान है बेगरत लोगों के घर में घुस जाते, कहते कि हमारा तो किसी तक का सबन है, ये कौन सा सबन है किसी तक का, ऐसा मसला हमने तो पढ़ा नहीं, आपने तो पढ़ा हो तो बतला। महरम नहीं है, महरम रिश्तेदारी नहीं है, फिर भी बेगरत घरों में घुस जाते और औरतें भी बेपर्दा मर्दों के सामने आ जाती, मर्द भी बेपर्दा घरों में घुस जाते औरतों के सामने, घर वालों के सामने। ये बहुत गलत काम है। अल्लाह ताला ने कुरान में हुक्म दिया, किसी के घर में भी जाना हो इजाजत लो, परमिशन लो, इत्तला दो, खबर करो, फिर घर में पर्दा हो जाए उसके बाद घर में दाखिल हो। कितनी बड़ी बात इन कुरैशी दुश्मनों ने। और हजरत अली रजी अल्लाह ताला उन्होंने जान का खतरा था फिर भी हुजूर के बिस्तर के ऊपर सो गए। कितनी बड़ी कुर्बानी की बात है। जब सुबह हुई हजरत अली उठे तो उसको सौंप गए कि अरे हम तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का इंतजार कर रहे थे और ये तो अली निकले। حضرت علی رضی اللہ تعالیٰ نے کہا وہ تو کب سے چلے گئے رات کے چورے نیچے گئے, وہ ہے ہی نہیں یہاں پر. اور حضرت علی نے بھی سب لوگوں کی امانت واپس کی, سب کی امانتیں چکا دی, جن کی بھی امانت حضور کے پاس تھی سب امانتیں حضرت علی نے واپس کر دی. اللہ تعالیٰ نے حضرت علی رضی اللہ تعالیٰ عنہ کو بہت بہادر بھی بنایا تھا, بہت بہادر تھے, بڑے شجاع تھے, زبردست ہمت اللہ نے عطا فرمائی تھی, عرب کے بڑے بڑے پہلوانوں سے مقابلہ کرتے تھے اور ان کو بھی جو ہے سلا دیتے تھے, ایسی اللہ نے ہمت عطا فرمائی تھی. لیکن ان کے حالات میں دو باتیں بڑی عجیب ہیں کہ جب نماز کا وقت آتا تھا تو حضرت علی کا پورا بدن کانپنے لگتا تھا, ہلنے لگتے تھے, دھجاری چڑھ جاتی تھی کہ نماز کا وقت آ گیا اب سارا کام چھوڑو اور آؤ مسجد میں نماز کی طرح. اتنے بہادر آدمی, یہودیوں کو ہرایا, عرب کے بڑے بڑے پہلوانوں کو ہرایا, لیکن جب نماز کا وقت آتا تھا تو فوراً ان کے بدن میں کب کبھی آ جاتی تھی, کانپنے لگتے تھے, ایسا ان کے دل میں خدا کا ڈر تھا. اللہ ہمیں نماز کی ایسی فکر ایسا فرمائے, یہ اصل چیز ہے. حضرت حسین رضی اللہ تعالیٰ عنہ حضرت علی کے بیٹے, ان کے حالات میں آیا ہے کہ کربلا کے میدان میں شہید ہوئے, دشمنوں سے مقابلہ کر رہے ہیں, پیاسے ہیں, زخمی ہیں, ایسی حالت میں بھی آپ نے میدان میں نماز ادا فرمائی. حضرت حسین نے پیاسے رہ کر کے زخم کی حالت میں کربلا کے میدان میں دشمنوں کے سامنے نماز نہیں چھوڑی, نماز ادا فرمائی. اور آج مسلمان جو ہے نمازوں کو بے دھڑک جو ہے قربانی کر دیتے, سوچنے کا مقام ہے. تو نماز اس کی بڑی اہمیت کی حضرت علی کی. اور دوسری بڑی خوبی, جب بھی کسی قبر یا قبرستان سے گزرتے تھے تو رونے لگتے تھے, اپنی قبر کو یاد کرتے تھے. کسی بھی قبر سے گزرے, قبرستان سے گزرے, اپنی قبر یاد آ جاتی تھی اور بہت روتے تھے, بہت روتے تھے. آج تو مسلمان بھی قبرستان میں دنیا کی باتیں کرتے ہیں, کسی کے جنازے میں آئیں گے وہاں بھی دنیا کی بات ہے, قبرستان جائیں گے دنیا کی بات ہے, وہاں بھی موبائل, وہاں بھی واٹس ایپ, وہاں بھی یہی سب چکر چالو. ارے قبرستان جا کر کے اپنی آخرت کو یاد کرو. اور حدیث میں آتا ہے کہ جس نے کسی میت کی جنازے کی نماز پڑھی اللہ ایک قرات کے برابر ثواب دیں گے, یعنی بہت پہاڑ کو جتنا. اور اگر دفن میں بھی وہ رہا تو اللہ دو قرات, دو احد پہاڑ کے برابر ثواب دیں گے. اس لیے جنازے میں بھی جاؤ, دفن میں بھی شریک رہو, بہت بڑے ثواب چکیں گے. اور جب کسی کے جنازے میں جاؤ تو اپنی آخرت یاد کرو. تو حضرت علی رضی اللہ تعالیٰ عنہ کی شان یہ تھی کہ جب کسی کی قبر پہ سے گزرتے, قبرستان سے گزرتے, فوراً رونے لگتے تھے اور اپنی آخرت کو یاد کیا کرتے تھے. اللہ ہمیں بھی آخرت کی یاد عطا فرمائے. کسی عربی کے شاعر نے بہت اچھی بات کہی ہے, کہا کہ یہ دنیا کی حقیقت کیا ہے اور دنیا کی زندگی کیا ہے, چند دنوں کا مزہ ہے. یا صاحب لا تبتر تناہمی, اے میرے دوست اللہ نے نعمت دی ہے تو دھوکے میں مت آ جا. آج مال نعمت ہے, جوانی نعمت ہے, تندرست کی نعمت ہے, نعمتوں کا زمانہ ہے, تو دھوکے میں مت آ جاؤ. یا صاحب لا تبتر تناہمی فالعمر یزول والنعیم ینفد, عمر تو ختم ہونے والی ہے اور نعمت فنا ہونے والی ہے. یعنی پہلی محرم آئی تو لوگ نہیں یاد کرتے نیا سال, یہ نہیں یاد کرتے کہ ایک سال گزر گیا, وہ بھی تو سوچو. ہر نیا سال اعلان کرتا ہے तुम्हारी जिंदगी में से एक साल खत्म हो गया, कब्र के करीब चले गए। फिर आगे कहा, फैजा हमल कर लुबूर जनाजतन पालम अन्न कबादूर। जब तुम जनाजा उठा के कब्रिस्तान जाओ तो यूँ याद करो कि एक दिन लोग हमको उठा के लाएंगे। आज मैं किसी को उठा के जा रहा हूँ तो एक दिन दूसरे हमको उठा के लाएंगे। हजरत आलिम कब्र से जाते, कब्रिस्तान जाते रोते थे, अपनी कब्र अपनी मौत को याद करते थे। भाइयों, मौत को याद किया करो, अपनी कब्र को याद करो, ताकि दुनिया की लज्जत हमारे अंदर से निकल जाए। अल्लाह हम सबको तमाम सहाबाए किराम से सच्ची मोहब्बत अता फरमाए, सच्ची अकीदत अता फरमाए, खुलफाए राशिदीन से मोहब्बत और अकीदत अता फरमाए, दुनिया में उनके पाकीज़ा रास्ते पर चलने वाला बनाए, आखिरत में अल्लाह उनके साथ हमारा हिसाब किताब फरमाए, और अल्लाह उनकी नेक राहों पर हमें कायम फरमाए, और उन्होंने जो दीन के लिए कुर्बानियाँ दी अल्लाह उसका बेहतरीन बदला उनको आखिरत में अता फरमाए। इसलिए तो हर सहाबी के नाम पर हम दुआ करते हैं, हजरत अली रज़ी अल्लाह तआला अन्हु, कि अल्लाह उनसे राजी हो जाए, ये हर सहाबी के लिए हम दुआ करते हैं। आखिर में उसको छोटी छोटी गुजारिश करके मैं दुआ करा देता हूँ। मुसलमान भाइयों, बहुत संगीन हालात से उम्मत इस वक्त गुजर रही है, नाजुक भी है, संगीन भी हालात है, और हमारे पास अल्लाह के सिवा कोई आसरा नहीं है। खुदा का आसरा हमारे पास और कोई नहीं है, इसीलिए अल्लाह के आसरे को मजबूत पकड़ लो। لا ملجا ولا منجا من الله الا اليه। اے اللہ کوئی جگہ نہیں کوئی ٹھکانہ نہیں بس تیرا دربار ہے ہمارے واسطے اور خدا کی مدد ملے گی نماز سے مسجد کے ساتھ تعلق کو بڑھانے سے اپنے آپ کو اللہ کے گھر کے ساتھ جوڑو اللہ ہمارے گھروں کی حفاظت کریں گے हम मस्जिद को आबाद करें अल्लाह हमारे घरों को आबाद करेंगे इसलिए मस्जिद वाले बनो अल्लाह से मांगने वाले बनो सिर्फ गुजारिश ये है आज के हालात के अंदर हमें अल्लाह ही से मांगना है अल्लाह ही से दुआ करनी है और अल्लाह ही से रहमो करम के फैसले करवाने हैं दूसरी बात अल्लाह की असल बात है कुरान करीम ये अल्लाह का कलाम है अल्लाह की बात है कुरान से मोहब्बत करो इसमें अल्लाह बंदे को क्या कहना चाहते हैं वो कुरान में है कुरान में अल्लाह बंदों को क्या कहना चाहते हैं वो कुरान में इसलिए कुरान को पढ़ना और समझ के पढ़ना ये बहुत बड़ा सवाब का काम है इसलिए जितनी बस्ती से यहाँ हमारे मुसलमान भाई आए मैं सबको अपील करता हूँ कि अपनी अपनी बस्ती में अपने अपने महल्ले में कुरान शरीफ की तफसीर की मजलिस शुरू करो ताकि पता चले कि अल्लाह कुरान में क्या कह रहे हैं और अल्लाह ने कुरान में क्या क्या बयान किया हर बस्ती में हर महल्ले में कम से कम हफ्ते में एक दिन आधा घंटा कुरान का नींद तफसीर बयान होनी चाहिए और आप उसकी सीढ़ियाँ रखो गाड़ियों में सुनो चलते फिरते भी सुनो मोबाइल में भी सुनो ये कुरान बहुत बड़ी प्यारी चीज है उसकी बरकत से अल्लाह मुझे राजी होंगे अल्लाह मुझे आपको अमल की तौफीक अता फरमाए अल्लाह ताला हम सब से राजी हो जाए जैसा मैंने शुरू में कहा कि मेरा जुम्मा 9-10 मुहर्रम है रोजे रखने की पक्की नियत कर लो अल्लाह हम सबको सुन्नत से मोहब्बत करने वाला बना दे दुरूद शरीफ पढ़ लो काफिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन الحمد لله رب العالمين سبحان الله وبحمده سبحان الله العظيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد صلاة تنجينا بها من جميع الأحوال والآفات وتقليل نام هاجم الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك اعلى الدرجات وتبلغنا بها افضل الغايات من جميع الخيرات في الحياه وبعد الممات انك على كل شيء قدير. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اغفر لنا أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہمارے گناہوں کو معاف فرما دیجیے. اے اللہ ہم سب کو صحابہ کرام سے سچی محبت اور عقیدت عطا فرما. دنیا میں ان کی پاکیزہ راہ پر عافیت سے چلنے کی توفیق عطا فرما. آخرت میں ان کی مقدس جماعت میں ہمارا حشر نشر فرما. اے اللہ تمام کے تمام صحابہ کرام صحابیات رضوان اللہ تعالیٰ علیہ اجمعین کو اپنی طرف سے اللہ جزائے خیر عطا فرماؤ. پوری دنیا کے اہل ایمان پر رحم فرماؤ. اللہ آپ کے سوا ہمارا کوئی نہیں ہے. اللہ ہم سب کی حفاظت اور نصرت فرماؤ. عافیت کا معاملہ فرماؤ. سلامتی ستاری کا معاملہ فرماؤ. ہماری عمر میں علم میں برکت عطا فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے بنا چاہیے اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ. اے اللہ ہمارے بیٹھنے کو جمع ہونے کو کہنے سننے کو بے انتہا قبول فرماؤ. اپنی رضا اور اپنی خوشی نبی کا ذریعہ بناؤ. صلی اللہ علیہ نبی کریم. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.